आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, आशा गर्दछु आज पनि तपाई सबै बडो आनन्दको साथ पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निमित्त आफ्नो आफ्नो रेडियोको सेटमा त्यसको अगाडि आइपुगिसक्नु भएको छ। प्रिय श्रोता मित्रहरू, म आशा गर्दछु तपाईहरूले निश्चय नै केही कुराहरू सिकिरहनु भएको छ, किनकि हामीले तपाईहरूका सुन्दर पत्रबाट यी कुराहरू थाहा पाइरहेका छौं। हामीले नियमित रूपमा धेरै धेरै पत्रहरू प्राप्त गरिरहेका छौं अनि यसरी तपाईहरूबाट पत्र पाउँदा हामीलाई धेरै खुशी लाग्दछ। आशा गर्दछौ कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन। हुन्छ श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन गर्ने क्रममा अगाडि आइसकेका छौं। श्रोता, आज पनि म तपाईँ सबैलाई एकपल्ट यो धर्मशास्त्र अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। निश्चय नै आज पनि परमेश्वर आफ्नो वचनद्वारा हामी हरेकसँग बात गर्न चाहनुहुन्छ र बात गर्न गइरहनु भएको छ। उही समयमा म यो कुरा पनि अवगत गराउन चाहन्छु कि आज यो पुरानो नियमको प्रस्थानको पुस्तकबाटको हाम्रो अध्ययन अन्तिम हो अनि आज हामी देख्नेछौ प्रस्थान 39 र 40 अध्यायबाट। सर्वप्रथम हामी प्रस्थान 39 अध्यायबाट आरम्भ गर्नेछौ। यहाँ हामी मुख्य कुरा देख्छौ, सेवाको लागि पोषकहरू र पवित्र पोषकहरू, एपोद, छातीपाता इत्यादि, अनि यी सबै परमेश्वरले मोसाद्वारा स्वीकृत गर्नुभएको हो। सबभन्दा पहिले हामी देख्नेछौ प्रधान पुजारीको पवित्र पोषकहरू। हारून प्रधान पुजारी थिए र तिनले लगाउने पोषकहरूले सबै ख्रिष्टको व्यक्तित्वको बताउँदथ्यो। हामीलाई पहिले नै यी पोषकहरूको निम्ति ढाँचा वा नमूना दिइसकेको छ। 39 अध्यायको 1 र 2 पदमा यस प्रकार लेखिएको छ, पवित्र स्थानका सेवाको निम्ति तिनीहरूले निलो, बैजनी, रातो रंगको धागोबाट बुनेका कपड़ाहरू र हारूनको निम्ति परमप्रभुले मोसालाई आज्ञा गर्नुभए बमोजिम पवित्र पोषकहरू बनाए। एपोत चाहिँ तिनीहरूले सुनको र निलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपड़ाले बनाए। यी पोषकहरूलाई यहाँ पवित्र पोषकहरू भनिएको छ किनभने तिनीहरूलाई परमेश्वरको सेवाको निम्ति अलग्गाइएका थिए, छुट्टाइएका थिए। अनि पद 5 यस प्रकार लेखिएको छ, त्यसमाथि भएका खूब राम्रोसँग बुनेको कमरपेटी एपोतसँग एउटै टुक्राको र त्यस्तै काम भएको सुनको र निलो बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपड़ाको थियो, जस्तो परमप्रभुले मूसालाई आज्ञा गर्नुभएको थियो। यो विचित्रको थियो, यस अर्थमा कि यो असामान्य तरिकामा बुनिएको थियो। प्रधान पुजारीले लगाउने पोषकमा 8 चीजहरू हुन्थे। 4 चीजहरू चाहिँ सबै सामान्य पुजारीहरूले लगाउने पोषकहरूको मिल्दो जुल्दो वा उही एउटै चीज हुन्थे, अनि 4 चीजहरू चाहिँ एकदमै बेग्लै खालका हुन्थे। यी 4 चीजहरू चाहिँ उसको पोषकमा हुने विशेष वा निजी चीजहरू थिए र यसले उसलाई अन्य सबै पुजारीहरूबाट अलग गर्दथ्यो, छुटाउँदथ्यो। ती पोषकहरू महिमाका लागि र सुन्दरताको लागि
पोषकहरू थिए। यो हाम्रो प्रधान पुजारी प्रभु येशु ख्रिष्टको उहाँको सम्पूर्ण असाधारण विशेष अनुग्रहहरू र महिमाको तस्वीर हो। पोषकमा भएका हरेक चीज सांकेतिकहरू थिए। प्रायश्चितको महान दिनमा जब हारूनले रगत लिएर पवित्रको पनि पवित्र स्थानमा जान्थे, तिनले सुन्दरता र महिमाको सम्पूर्ण पोषकहरू फुकाल्थे र अन्य पुजारीहरूले लगाउने सामान्य साधारण सुतीको कपड़ा लगाउँथे। तिनी सिंहारेको हुनुहुँदैन, तर पवित्र हुनुपर्छ। पुजारीले लगाउने सेतो सुतीको कपड़ाले धार्मिकताको बताउँदछ। यसैया 52:11 भन्दछ, जाओ जाओ त्यहाँबाट जाओ, अशुद्ध थोक नछौ, हे परमप्रभुका पात्र बोक्ने हो, त्यसबाट निस्केर आओ र आफैलाई शुद्ध पार। मित्र, परमेश्वरले अझै पनि यो भन्नुहुन्छ आफ्ना जनहरूलाई, आफ्ना सेवकहरूलाई। म विश्वास गर्दिन कि परमेश्वर पाप कर्मले भरेको पास्टर, प्रचारक वा शिक्षकहरूलाई प्रयोग गर्न सक्नुहुन्छ, चाहे उसमा कति नै धेरै सिप कला र योग्यता नै किन नहोस्। यदि त्यस्ता व्यक्तिहरूले केही परमेश्वरको सेवाको काम गरिरहेका छन् भने तिनीहरूले वास्तवमा परमेश्वरको निम्ति केही गरेका छैनन्, किनभने उहाँले तिनीहरूको कामहरूलाई, तिनीहरूको सेवालाई ग्रहण गरिरहनु भएको छैन। तिनीहरूले 1 कुरन्थी 3 अनुसार काठको परालको घर बनाइरहेका छन्। मित्र, हामीलाई ख्रिष्टको धार्मिकताले पहिराउनु पर्छ र उहाँको इच्छा अनुसारको जीवन जिउनु पर्छ। पवित्रताको जीवन यो नै एक पाठ हो जुन यी आधारभूत पोषकहरूमा सिकाइएको छ। यी कुराको ध्यान दिन चाखलाग्दो छ। जब हारून मानिसहरूको पापको लागि बलिदान चढाउन पवित्रको पनि महापवित्र स्थानमा वर्षमा एकपल्ट जान्थे, तिनले आफ्नो महिमा र सुन्दरताको पोषकलाई फुकालेर साधारण अन्य पुजारीहरूको पोषकमा जान्थे। जब प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनुभयो, उहाँले आफ्नो सम्पूर्ण ईश्वरत्वको फुकालेर एकातिर राख्नु भएन, तर उहाँले सुन्दरता र महिमाको पोषकहरूलाई फुकालेर आउनुभयो। उहाँले सेकेनीय परमप्रभुको महिमालाई एकातिर राख्नुभयो र पृथ्वीमा मानव चोलामा आउनुभयो। उहाँ बालकको रूपमा जन्मनुभयो। त्यसबेला मानिसहरूले राजाको प्रतीक्षा गरिरहेका थिए। बच्चा तथा बालकको होइन, त्यसपछि उहाँले आफैलाई पापको लागि बलिदान हुन कलवरीको क्रुसमा दिनुभयो। उहाँ आफ्नो मानवतामा सम्पूर्ण संसारको पापको लागि मर्नुभयो। मित्र, यो सुन्दरता र महिमाका पोषकहरू वास्तवमा अति नै प्रिय सुन्दर थिए। प्रधान पुजारीले अत्यधिक विभिन्न रंगका र आभूषणले सुसञ्जित पोषक लगाउँथे। तिनले एपोद लगाउँदथे, जुनसँग हरेक कानमा एक एक पत्थर भएका दुई पत्थरहरू थिए, र एउटा पत्थरमा 6 इस्रायली कुलका नाम हुन्थे भने अर्कोमा 6 इस्रायली कुलका नाम हुन्थे। यसले हाम्रा महान गोठाला प्रभुको योग्यता, क्षमता र शक्तिको बताउँदछ। जब एउटा भेडा हराउँछ, हाम्रा महान उद्धारकर्ताले यसलाई खोजिकन भेट्नुहुन्छ र आफ्नो कानमा बोकेर आफू कहाँ फर्काएर ल्याउनुहुन्छ। परमेश्वरलाई धन्यवाद होस्, हामीसँग त्यो महान गोठालो हुनुहुन्छ जसले हामीलाई आफ्नो कानमा बोकेर सुरक्षितसँग खर्कमा ल्याउनुहुन्छ। Hebrews 7:25 अनुसार उहाँले जस्तो सुकै महान पापी व्यक्तिलाई पनि उद्धार दिनुहुन्छ, मुक्ति दिनुहुन्छ, जीवनको अर्थ दिनुहुन्छ, जो परमेश्वर कहाँ उहाँद्वारा
आउँदछन्।
अनि प्रधान पुजारी छाती पाता पनि लगाउँथे, जुन एक प्रकारको गन्जी वा भेस्ट जस्तै हुन्थ्यो, र त्यसमा 12 पत्थरहरू हुन्थे, र यो अति नै सुन्दरताको वस्तु वा चीज थियो। सम्भवत यससँग एक प्रकारको गोजी जस्तै हुन्थ्यो, जहाँ उरिम र तुमिम राखिएका थिए। उरिम र तुमिमसँग भविष्यवाणीसँग गर्नुपर्ने केही कुरा थियो। हामीलाई भनेको छैन कि यो कसरी काम गर्दथ्यो। त्यसपछि छाती पातामा भएको सुन्दर पत्थरले यो दृश्यलाई बताउँदछ कि ख्रीष्टले आज हामीलाई उहाँको हृदयमा बोक्नुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई वास्ता र ख्याल गर्नुहुन्छ। परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, उहाँले एकलौते पुत्र प्रभु येशूलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छन् नाश हुने छैनन् तर अनन्त जीवन पाउनेछन्। यी पत्थरहरूले हाम्रो निम्ति उहाँको महान प्रेमको बताउँदछ। अहिले यी कुरा पनि याद गरौं कि एपोदको पोषकमा सुनको घण्टीहरू र दारिमहरू हुन्थे, ताकि जब प्रधान पुजारी सेवा गर्न पवित्रको पनि महापवित्र स्थानमा जान्थे, त्यो घण्टी बजेको सुनिन्दथ्यो। यसले चाहिँ विश्वासीको साक्षीको बताउँदछ, अनि दारिमको फलले विश्वासीको फलवन्त जीवनको बताउँदछ, वा विश्वासीमा पवित्र आत्माको फलहरूको सुसञ्जित भएको तथ्यको बताउँदछ। जब पुजारी पवित्र स्थानमा हुन्थे, इसरायलीहरूले भन्न सक्थे, ओ उहाँ त्यहाँ हुनुहुन्छ, आराधनाको स्थानमा हाम्रो निम्ति सेवा गरिरहनु भएको छ, तिनी त्यहाँ छन् भने हामी थाहा पाउँछौ, किनभने हामी उसको घण्टीको आवाज सुन्दछौ। मित्र, प्रधान पुजारीका घण्टीहरू सुन्ने कुरामा महान सुन्दर अनुभव थियो। ओ पुजारीको पोषकहरूले कस्तो तस्वीर दिँदथ्यो। उसको शिरमा लाउने मुकुटले भन्थ्यो, परम प्रभुको निम्ति पवित्रता। यसले पवित्रताको बारेमा बताउँदछ, र यसले गर्नुपर्ने व्यवहार चाहिँ आन्तरिक जीवनसँग छ। मित्र, आज परमेश्वरका सेवकहरू र विश्वासीहरूले यो कुरा ख्याल राख्न जरूरी छ। यसपछि हामी अध्याय 40 पनि बढ़िहालौं। यहाँ सबभन्दा पहिले हामी देख्नेछौ भेट हुने पाल अर्थात पवित्र स्थान खड़ा गरिए, अभिषेक गरियो, र हारून र उसका छोराहरूलाई शुद्धिकरण गरिन्दछ। र भेट हुने पाल वा पवित्र स्थान, मैले भर्खरै भनिसकेको छु कि यस अध्यायमा पवित्र स्थान, जुन हामी भेट हुने पाल पनि भन्दछौ, त्यसको निर्माण गरिसकिएको छ। म यहाँ खालि एउटै कुरासँग मात्र व्यवहार गर्न चाहन्छु, किनभने हामीले पहिले नै हरेक त्यहाँ भएका सामानहरूसँग र पुजारीहरूका पोषकहरूसँग कुराकानी गरिसकेका छौ, हेरिसकेका छौ। जब मोसाले इसरायलीहरूको शिविरमा क्याम्पमा पवित्र स्थान वा भेट हुने पाल खड़ा गरे, अद्भुत आश्चर्य कुराहरू भएको थियो। 40 अध्यायको पद 34-38 पदमा भनिएको छ, भेट हुने पाल बादलले छोपियो र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो, अनि मोसा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। आफ्ना सबै यात्राहरूमा जब त्यो बादल पवित्र वासस्थानबाट माथि उठ्यो, तब इसरायलीहरू अघि बढ्थे। तर त्यो बादल माथि उठेन भने जुन दिनसम्म त्यो माथि उड्दैनथ्यो, तिनीहरू हिँड्दैनथे। तसर्थ सबै इसरायलीहरूका घरना अघि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र राति चाहिँ बादलमा आगो हुन्थ्यो। अमित्र, जब प्रेरित पाउले रोमीको पुस्तकमा इसरायलीहरूलाई परिचय दिने प्रयत्न गर्दा, तिनले थुप्रै कुराहरूको एकाएक गर्दै बताउँदछन्, जुनले तिनीहरूलाई अरू मानिसहरूबाट छुट्याउँदछ वा अलग्याउँदछ, अलग्गै राख्दछ। रोमी 9 अध्यायको 4 पद अनुसार एउटा चाहिँ सेकेनिया अर्थात परमप्रभुको महिमा थियो। इस्रायलीहरू मात्र ती जाति थिए जसले मात्र परमेश्वरको महिमा पाएका थिए। जुन परमेश्वरको सदृश्य उपस्थित हो त्यसैले तिनीहरूलाई महान र भयानक उजाड स्थान भरि डोर्यायो। यदि त्यस दिन यात्रा गर्न परेको भए बादल बिहानै माथि उचालिन्थ्यो। यदि त्यो उचालिएन भने इसरायलका सन्तानहरू त्यस शिविरमा क्याम्पमा बसिरहन्थे। तिनीहरू त्यस दिनमा अगाडि यात्रा बढाउन प्रयत्न गर्दैनथे। तिनीहरू आफ्नै बुद्धि वा इच्छा अनुसार कहिले अगाडि यात्रा बढाएनन्, अनि मोसाले पनि यसको निम्ति कुनै निर्णय बनाउनु पर्ने थिएन, तर त्यो बादलले गर्दथ्यो। अनि परमेश्वर आज पनि आफ्ना जनहरूलाई अगुवाई गर्नुहुन्छ हरेक क्षेत्रमा, हरेक कुरामा, यदि तिनीहरू उहाँको इच्छामा हिँड्छन् भने। तर उही समयमा धेरै विश्वासीहरू भनाउँदाहरू अहिले जीवनको अन्यलको यात्रामा छन्, किनभने तिनीहरूले परमेश्वरको आत्माको अगुवाई आफ्नो जीवनमा खोज्न छोडेर आफ्नै इच्छा र बुद्धि ज्ञानको आधारमा हिँड्ने प्रयत्न गरे। मित्र, याद राखौं, परमेश्वरको जिउँदो उपस्थितिको अगुवाई बिना हाम्रो ख्रिस्टियन जीवनको यात्रा अधुरो छ। यो सुन्दर अनुभव सहित यो प्रस्थानको पुस्तक अन्त हुन्छ। यो पुस्तक मिश्रको इटा बनाउने खेतको दयनीय अनुभवको अन्धकारमा आरम्भ भयो। यो प्रस्थानको पुस्तक पवित्र स्थानमा अर्थात भेट हुने पालमा परमप्रभुको महिमित उपस्थितिमा अन्त हुँदछ। यो नै उहाँको उपस्थिति थियो जुनले तिनीहरूलाई पूरा उजाड स्थानभरि यात्रामा अगुवाई गर्यो। मित्र, परमेश्वर र पापको दासत्वको अन्धकारबाट मुक्त गर्न चाहनुहुन्छ, बचाउन चाहनुहुन्छ, छुटकारा दिन चाहनुहुन्छ, र उहाँको उपस्थितिको महिमामा त्यस उहाँको इच्छाको केन्द्रमा ल्याउन चाहनुहुन्छ, जहाँ हामीलाई अगुवाई गर्न र गाइड गर्न सक्नुहुन्छ। ओ मित्र, यो प्रस्थानको पुस्तक कति सुन्दर छ! प्रभु परमेश्वरले आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
Jesus. श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।